الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا استعينوا بالصبر والصلاة إن الله مع الصابرين اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولایا صلی و سلم دائما ابدا اللہ حبیبکم من زانت بالسلو وعدہ سامین اکرام السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ارشاد باری تعالیٰ ہے اے ایمان والو صبر اور نماز سے مدد حاصل کرو یقیناً اللہ صبر کرنے والوں کے ساتھ ہیں. متصل آیات کریمہ جو ارشاد فرمائی گئی ہیں اس میں بعثت محمد رسول اللہ صلی اللہ علیہ وسلم کو اللہ جل شانہ نے اپنی نعمت ارشاد فرمایا. پھر اللہ جل شانہ نے ارشاد فرمایا کہ اللہ کریم کی یاد اختیار کی جائے اور شکر ادا کیا جائے. انسانی زندگی کے دو بنیادی حال ہیں، یا وہ خوشی و کامیابی میں ہے یا وہ تکلیف و ناکامی کی صورتوں میں سے کوئی ایک صورت ہے. ان دو حالوں میں اگر حدیث شریف سے دیکھیں تو نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ بندے مومن کے حال بھی کیا خوب ہیں کہ اگر اسے کوئی شے عطا ہوتی ہے، یعنی اسے کامیابی نصیب ہوتی ہے، تو وہ شکر ادا کرتا ہے، اور اگر اسے دکھ اور تکلیف ہوتی ہے تو وہ صبر کرتا ہے. تو ان دو صورتوں میں بھی بندے مومن کو اللہ کریم کی خوشنودی حاصل ہوتی ہے اور اجر و ثواب نصیب ہوتا ہے. پھر اللہ کریم نے فرمایا اور صاحب ایمان کو مخاطب فرمایا، یا ایھا الذین آمنوا، اے وہ لوگو جو ایمان لائے. چونکہ عبادات کے لیے، اعمال صالح کے لیے جو بنیاد ہے وہ ایمان ہے. عمل صالح تب گنا جائے گا کہ جب وہ اللہ کے حبیب صلی اللہ علیہ وسلم کے حکم کے تحت آئے گی بات، جب نور ایمان نصیب ہوگا. وگرنہ عمل صالح صورتاً کسی نے اگر اختیار کیا ہے تو نیتاً وہ صالح نہیں ہوگا، چونکہ اس میں اللہ جل شانہ کی ذات، اس کی رضا مقصود نہیں ہوگی. اپنے مقصد حیات کی جو مقصد ہے حیات کا، اس سے متعلق نہیں ہوگی. کوئی نہ کوئی دنیاوی منفعت ہوگی، جس میں ذات ہوگی، جس میں خواہشات ہوں گی، جس میں پسند و ناپسند ہوگی، تو وہ کہیں نہ کہیں کسی نہ کسی پہلو سے اس صاحب کردار کی ذات سے متعلق ہی بات رہ جائے گی. اب جب بات صالح اور اتباع کی آتی ہے تو اس سارے حصے میں آپ صلی اللہ علیہ وسلم کا اتباع اللہ جل شانہ کی رضا ہے، اللہ کریم کے حکم کی تعمیل ہے. تو جب صاحب ایمان کو مخاطب فرمایا گیا تو قرآن کریم یا ایھا الناس سے دعوت ارشاد فرماتا، اے اولاد آدم. لیکن پھر جب یہ حصہ نصیب ہو جو خوشبخت صاحب ایمان ہو، اللہ کریم نے اس سے مزید آگے انہیں ارشاد فرمایا، یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ، اے وہ لوگو جو ایمان لائے ہو. چونکہ دار دنیا میں اقرار اور اقرار پر قائم رہنا یہ لازم ہے. ایسا نہیں ہے کہ اقرار وقتی اور لمحاتی ہو، اقرار اور خالص اقرار، پھر اس پر قائم رہنا تا دم واپسی. تو یہ ایک ایسی امتحان گاہ ہے جس میں امتحان مسلسل رہتا ہے. انسان کو خوشی نصیب ہو، کامیابی نصیب ہو، دولت نصیب ہو، شہرت اقتدار نصیب ہو، کوئی پہلو نصیب ہو، اس میں اس نے کیا معاملہ اختیار کیا؟ کہیں وہ متکبر تو نہیں ہو گیا؟ کہیں وہ اپنی ذات میں تو نہیں کھو گیا؟ यहाँ भी उसे सब्र की ज़रूरत है। और कहीं नाकामी की सूरत पेश आती है, तकलीफ देह सूरत पेश आती है, कोई वो पहलू जिसे इंसान नहीं चाहता, उसे अपने लिए बुरा महसूस करता है, नापसंदीदा महसूस करता है, लेकिन वो अमर उसे पेश आता है, तो उस वक्त उसने कैसा अमल जो है वो इख्तियार किया, उसका रद्द अमल उस अमल के मुकाबिल क्या था, उसकी कैफियत और हाल क्या थी। और जब आप सब्र पर बहस करेंगे तो बुनियादी तौर पर लुगवी मानों में तो सब्र से मुराद है कि रुक जाना, रोक देना। लेकिन जब आप इसे इस्तलाह में देखेंगे, शरीयत इस्लामी के तहत देखेंगे, तो गलती से रुकना इस कैफियत का सब्र, अच्छाई का इख्तियार करना इस कैफियत का सब्र, तीसरा किसी किस्म के हालात का पेश आ जाना जिसमें ज़ेर व ज़बर हो, मामलात वाक़ियात कैफियात उनमें इस्तेहकाम से रहना। अब जब बात सब्र की आती है मौज़ा सामिने कराम, तो इसमें अल्लाह करीम ने बुनियादी तौर पर मुखातिब फरमाया साहिब ईमान को। साहिब ईमान का सब्र जो है वो जब रुक जाता है या रोक देता है अपने आप को, तो अल्लाह करीम के हुक्म पर रोक देता है। जब अल्लाह करीम के हुक्म पर अपने आप को रोक लेता है मौज़ा सामिने कराम, तो उसमें नमाज भी दाखिल है। क्यों? ईमान लाया और इबादात पर कायम हुआ, मामलात साले इख्तियार किए, इन तीनों पहलुओं में इबादात दाखिल। तो जब सब्र के कुल्ली मानों में देखेंगे तो उसमें अदायगी सलाह भी दाखिल हो जाएगी। लेकिन अल्लाह करीम ने यहाँ वस्सलाह अलग इरशाद फरमाया, सब्र और नमाज से मदद हासिल करो। फिर दूसरा पहलू अर्ज करता हूँ मौज़ा सामिने कराम, कि सब्र के मानों में तो ज़िंदगी का हर पहलू दाखिल होगा, सलाह के मानों में इबादात सारी दाखिल हो गई, लेकिन जब बात जिसे मुखातिब फरमाया जा रहा है उसकी आएगी, तो मौज़ा सामिने कराम ये तो एक पहलू है जिस पहलू पर हम बात करते आ रहे हैं कि वो मदद हासिल करें। लेकिन दूसरा पहलू जो अर्ज़ करना चाहता हूँ कि हर तरह की जो परेशानी है, हर तरह की जो एहतियाज है, उसे पूरी फरमाने के लिए अल्लाह करीम ने ये इरशाद फरमा दिया है कि कोई तंगी और तकलीफ़ हो, कोई सूरत पेश आ जाए, किसी कैफियत से दो चार हो जाओ, तो ये दो बुनियादें हैं सब्र और सलात, इनसे मदद हासिल करो। अब सब्र एक कैफियत और हाल है, सलाह अमल है। अब सब्र पर बुनियाद फरमाया, अब सब्र कैसे हासिल किया जाए? ये रुकू सजूद जो हैं ये उकदा खोल देते हैं। हदीस शरीफ में आता है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को जब कोई मामला पेश आता तो आप नमाज की तरफ रुझान फरमाते। तो आज हमें जो भी सूरत पेश आए, उसमें भले तकलीफ़ की सूरत हो, भले कामयाबी हज़म ना हो रही हो, बंदा अपने आप से बाहर आ रहा हो, तो दो गाना नियत कर ली जाए, एतदाल तबीयत पर वारद हो जाएगा, एतदाल पैदा हो जाएगा तबीयत में। इसी तरह बेशुमार ज़िंदगी के जो पेचो खम हैं उनमें ज़रूरियात पेश आती हैं, तो जब ज़रूरत पेश आई अल्लाह करीम से दुआ की, लेकिन जब खुशू खुजू के साथ दस बस्ता उसके हजूर खड़ा हो गया, तो ये बुनियादी ऐलान है कि अल्लाह जल्ला शानुहु की ज़ात पर तवक्कुल है और किसी से कोई उसे सरोकार इस हवाले से नहीं है। जहाँ अल्लाह करीम का हुक्म है, उस हुक्म के तहत मखलूक के साथ ताल्लुक है। लेकिन जहाँ बात ज़रूरत की पूरी करने की आएगी, तो ये एहतियाज पूरी फरमाने वाली ज़ात सिर्फ अल्लाह की है। अब एक मखलूक, एक अदना सा बंदा अपने रब्बुल आलमीन के हजूर दस बस्ता खड़ा है और वो कादर मुतलिक है, हर शय उसके दस्ते कुदरत में है, इकरार कर रहा है उसके हजूर पेश, तो वो उसकी एहतियाज पूरी फरमाता है। मौज़ा सामिने कराम तीसरा पहलू जो अर्ज़ करना चाहता हूँ वो ये है कि हम मामलाते दुनिया को अपनी ख्वाहिशात या मर्ज़ी से देखते हैं। मेरे नज़दीक जिस शय को हासिल करना कामयाबी है, शायद कि वो मेरे लिए इम्तिहान बन जाए, शायद कि वो मेरे लिए कोई तकलीफ की सूरत इख्तियार कर जाए। आप मिसाल लें, मसलन एक बच्चा चमकती शय उठाना चाहता है और वो तेज़ धार आला है, उसकी माँ उसे किसी और ध्यान में लगा देती है लेकिन वो तेज़ धार आला नहीं उठाने देती। आग की रोशनी है, चमक है, अब बच्चा कोई अंगारा उठाना चाहे तो मज़द सामिन कराम माँ उसे रोकती है, किसी और ध्यान लगाती है। बच्चा भले चीखे चलाए, बच्चा नहीं जानता कि ये जो वक्ती चमक मैं देख रहा हूँ, जो मुझे इसकी तरफ रग़बत आ रही है, जब मैं इसे हाथ लगाऊँगा, छूँगा तो मेरा हाथ जल जाएगा, तो फिर जो तकलीफ़ होगी उसका अंदाज़ा उस बच्चे को नहीं है लेकिन माँ को समझ। इसी तरह जब हम अपने मामलात को देखते हैं तो हमारी नज़र, हमारी समझ महदूद है। अल्लाह रब्बुल आलमीन बेहतर जानते हैं कि मेरे बंदे के लिए क्या बेहतर है। जिस वक़्त वो अपना राह उसका तायीन कर लेता है, यानी उसे नूरी ईमान नसीब होता है, तो फिर वो अपने मामलात उस इकरार के साथ अल्लाह के सपुर्द करे। इसीलिए फरमाया गया, या अय्युल्लज़ीन आमनू, है वो लोगों जो ईमान लाए, जिन्होंने इकरार कर लिया है। अब उस इकरार के साथ ये बात मुनसलिक है कि मामलात अल्लाह के सपुर्द किए जाएँ, अल्लाह जल्ला शानहू पर भरोसा किया जाए, उसके हुक्म के मुताबिक ज़िंदगी बसर की जाए। तो कुरान करीम में सलाह की अदायगी के साथ खाशीन भी बयान फरमाया गया है कि खुशू खुजू के साथ अदा करो। कुरान करीम में सलाह की अदायगी के साथ काफ़ी जगह पर ज़कात की अदायगी और नमाज की, ये इकट्ठे बयान फरमाए गए हैं। इसी तरह कुरान करीम में बुराइयों बेहयाई से बचाने और हिफाजत का सबब नमाज को बयान फरमाया गया है, और कुरान करीम की ही रोशनी में हदीस मुबारका की तरफ आप गौर फरमाएं तो ये हक और बातिल के दरमियान तफरीक करने वाली है। और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने तो यहाँ तक इरशाद फरमाया कि बेनमाज हम में से नहीं है, उससे ला तालकी का आपने इजहार जो है वो इरशाद फरमाया। तो नमाज की अहमियत ज़िंदगी के जिस पहलू से देखो उसी पहलू से नमाज की बहुत बड़ी अहमियत। अब जब हम इस अमल को अमली सूरत में देखते हैं कि हम सब्र भी करें और नमाज से, यानी इन दो हालतों से हम मदद हासिल करें, पहला सब्र जो कैफियत और हाल है, दूसरा अमल जिससे इस कैफियत और हाल को तकवीयत नसीब होगी, तो हम तो नमाज भी पढ़ रहे हैं और अल्लाह माफ़ फरमाए सूद खा रहे हैं, यानी हराम खा रहे हैं, अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के मुकाबिल खड़े हैं। इसी तरह हम नमाज पढ़ रहे हैं, हम तबलीग पर भी जा रहे हैं, हम दरस व तदरीस भी कर रहे हैं, हम कोनों खुदरों में बैठे अपनी वलायत के भी कायल हैं। इन सारी दीनी अमूर को भी देखते हैं, अदायगी सलात को भी देखते हैं, लेकिन जब मामलात में जाते हैं वहाँ फ़र्क है, लेन देन में जाते हैं वहाँ अदल नहीं है, कलाम में अदल नहीं है, नज़र में हया नहीं है, वजूद की जो ताकत है उसके इस्तेमाल जो है उसमें अहतदाल नहीं है, तो ये क्या सूरत है। कुरान करीम ने जहाँ बुराई और बेहयाई से बचाने का और हिफाजत का सबब नमाज को बयान फरमाया, वहाँ सब्र बुनियाद बयान फरमाई कि हर शय के लिए सब्र करो, हर शय की हर सूरत में सब्र इख्तियार करो, और सब्र के साथ मुतसिल फिर नमाज को बयान फरमाया, सलाह को बयान फरमाया कि अल्लाह के हजूर दस बस्त हो जाना, ये रकू सजूद माज को झुकना या सजदा नहीं है, ये बहुत बड़ी अल्लाह की अता है कि वो जिसे अता फरमाए। जब हम इस सारे हाल से गुजर रहे हैं तो वो असरात जो कुरान और हदीस बयान फरमा रही हैं वो हमारी अमली ज़िंदगी में क्यों पैदा नहीं हो रहे हैं, क्यों नज़र नहीं आ रहे। माशरे को तो एक बाग हो जाना चाहिए, एक महक होनी चाहिए मुसलमानों के माशरों में, एक सुख और सुकून होना चाहिए, एक एतदाल होना चाहिए, एक लिहाज होना चाहिए, हकूक़ व फ़राइज़ जो हैं उनका न सिर्फ तायुन बल्कि वो अमल में नजर आने चाहिए, लेकिन सूरत हाल बरअक्स है। तो कुरान करीम का इरशाद है, फरमान, दो सूरतें, दो बातें हैं। इस बात को खंगालें तो दो हालात को हमें खंगालने की जरूरत है। एक कि जो फरमाया जा रहा है इसका इस्तेहकाम क्या है, फिर जो इख्तियार कर रहा है उसकी सूरत क्या है। तो फरमा तो अल्लाह जल्ला शानूर है, सदियां गुजर गई हैं, किसी एक फरमान को इनकार करने वाले जो हैं रद्द नहीं कर सके, साबित नहीं हो सका कि जो अल्लाह जल्ला शानू ने इरशाद फरमाया उसमें कोई कैफियत का झोल आए। इस तक मुस्तहकम फरमान। और जब हम अपने आप को देखते हैं तो हमने ईमान लाए हैं इस पर, या अय्युल्लज़ीन आमनू, तो हम साहिब ईमान इकरार से हैं, हमने माना है। और ईमान नाखान है, दिल से मानने के साथ मंसूब है, माज इकरार के साथ नहीं है। तो जब हमने नाखाने से माना है और अमल कर रहे हैं हम, लेकिन हमें अमली सूरत में नतायज वो मुरतब नहीं हो रहे हमारे से, हमारे और हमें नज़र आ रहे जो कुरान हदीस बयान फरमा रहे। तो दोनों को जब देखेंगे तो एक तरफ तो फरमान मालिक कुल कायनात का है, जिसकी शहादत खुद इसी कुरान करीम में बयान फरमाई, जिसे हमें अता फरमाया है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने, जिसे आपके गुलाम, आपके सहाबा, आपके रफ़क़ा ने इख्तियार फरमाया, और दुनिया जो है वो इस हक से एक दफ़ा हिल गई। वो जो एक शहर और एक जगह पर कलाम इरशाद फरमाया गया, अल्लाह जल्ला शानू ने उसने इतनी बरकत अता फरमाई कि उसकी गूंज न सिर्फ पूरी दुनिया पर सुनाई दी, उस गूंज को पूरी कोशिश के बावजूद रोका नहीं जा पा रहा आज तक। दूसरी तरफ हम, तो जब हम अपने हाल को देखते हैं तो ये यकीनी बात है, हतमी बात है कि नक्श यहां है। ठीक है भाई, अब जब नक्श की बात एक तरफ मुतय्यन हो गई तो इस तरफ जहां नक्श है फिर इसे टटोलने की जरूरत है कि कहां कहां खराबी है। तो मौजूद सामिने कराम, अगर नमाज की अदायगी एक बार की तरह, एक तकलीफ दे सूरत की तरह, एक मजबूरी की हालत में अदा की जा रही है, कुरान करीम से देखें तो उसने खुशू के साथ, खुजू के साथ अता करने का इरशाद फरमाया है। फिर जब हम अपने तैयारी को देखें, जो वक्त है, अब हमारी नमाज जब वो कदा हो रही, हम दौड़ रहे हैं, भाग रहे हैं, न सीधा वजू किया, न सही अदायगी की, सजदे किए दो चार, तो बस फौरन क्या हुआ जी, नमाज अदा हो। तो जो वक्त है, जो जगह है, जो सफाई और पाकी है, ये जो पाकीज़गी से लेकर और उस तहारत से लेकर वजू तक और फिर उससे जगह और वजूद, कपड़े, एक एक शय को देखते आएँ, फिर इस सारे में जो वजू किया, कहीं वजू के किसी हिस्से में तो नहीं कोई कमी बेशी कर दी। फिर इसी तरह जब अदायगी तक पहुँचते हैं तो अदायगी का जो फरमान है, तो ज़रूरत है कि एक एक बारीकी को समझा जाए, अमल में लाया जाए और मोहब्बत और शौक से अमल में लाया जाए। गिरां गुजर रहा हो एक अमल, उस अमल के नताइज फिर कैसे हों, और उसी अमल में शौक हो, जज्बा हो, एक हाल हो, उसके नताइज कैसे होंगे। अल्लाह जल्ला शानहू को हमारी नमाजों की ज़रूरत नहीं है, हमारी तबलीग की ज़रूरत नहीं है, हमारे दर्स व तदरीस की ज़रूरत नहीं है, हमारे वज़ाइफ की ज़रूरत नहीं है, हमारी ज़रूरत है दीन का समझना, अख्तियार करना, मखलूक तक पहुँचाना, ये हमारी ज़िम्मेदारी है, ये बुनियादी ज़िम्मेदारी है। और हम आज देखते हैं कि हम नमाज अदा कर रहे हैं, एक फ़र्द दूसरे मस्जिद में जाकर नमाज अदा नहीं करता, क्यों, वहाँ मैं जाकर नमाज अदा नहीं करना चाहता, ये तो अपनी जगह गुस्से में है, वो कहते हैं हमने इसको दाखिल नहीं होने देना, कौन सी सुनी। مساجد تو اللہ کی ہیں، ہم نے یہاں کیوں تفریق کر رکھی ہے؟ تو وہ جو ہم نماز ادا کر رہے ہیں اس کے نتائج تو ہمیں میسر نہیں آ رہے ہیں، اللہ کے نام پر بھی ہم تفریق پیدا کر رہے ہیں، تو کیا صورت؟ تو یقینی بات ہے کہ کمزوری ہماری طرف ہے. دوسری جو یقینی بات ہے وہ یہ ہے کہ ان کمزوریوں کو دور کیا جائے، اپنے تئیں کوشش کی جائے. وہ غفور الرحیم ہے، وہ معاف فرماتا ہے، اسے محبوب ہے مخلوق کو معاف فرمانا، اسے محبوب ہے، اس کی رحمت جو ہے وہ وسیع ہے، تو وہ معاف فرمانے والی ذات ہے. پھر فرمایا ان اللہ مع الصابرین، یقیناً اللہ صبر کرنے والوں کے ساتھ ہے. معزز سامعین کرام، اللہ کریم خالق ہے، مالک ہے، رازق ہے، ہر ایک اس نے پیدا فرمایا ہے، ہر ایک اور ہر عمل اس کے حضور پیش ہو، یہ ایک یقینی بات ہے، ہمارا اقرار ہے، ہمارے ایمان کا حصہ ہے. اب انسان کے اوصاف قرآن کریم بیان فرماتا ہے کہ اسے کیسے وصف اختیار کرنے چاہیے. اب ان اوصاف کا اختیار کرنا نتائج مرتب فرماتا ہے. اب یہاں جب صبر اور صلاح کی بات بیان فرمائی گئی، جسے مخاطب فرمایا گیا اسے صبر اور صلاح، پھر آخر میں نتیجہ بیان فرمایا گیا ان اللہ مع الصابرین، اور ان اللہ یقیناً اللہ مع الصابرین صبر کرنے والوں کے ساتھ ہیں، یعنی صابرین. اب صبر ایک کیفیت اور حال ہے، جس نے یہ کیفیت اور حال اختیار کیا اسے نتیجے میں معیت باری تعالیٰ نصیب ہوئی. اور جب بندے کی طرف بات آئے گی اس تعلق کی، تو بندے کا تعلق بندگی کے معنوں میں اقرار اور اس اقرار کے ساتھ ماننے کے معنوں میں آئے. اب یہی معیت جب اللہ جل شانہ کی طرف آپ دیکھیں گے تو وہاں معنی بعید مراد ہوگا. ہم سنگ دیکھتے ہیں کہ جیسے یہ دو انگلیاں ساتھ ہیں، دو انسان ساتھ ہیں، تو جب یہی ساتھ اللہ جل شانہ کی طرف دیکھا جائے گا تو مخلوق کا ساتھ تعمیل حکم ہے، اور خالق کا ساتھ جو ہے اس پر جو نتائج مرتب ہونے ہیں، یعنی شرف قبولیت جو نصیب ہونی ہے، جو عطا ہونا ہے، جو اجر و ثواب عطا فرمانا ہے اللہ رب العالمین نے، تو وہ نصیب ہوتی ہے. اور جب بات آتی ہے ان اللہ مع الصابرین، صبر کرنے والوں کے ساتھ ہے، تو پھر یہ صورت تو اختیار کی کہ صبر کیا، عبادت کی، اللہ کریم کی معیت نصیب ہوئی. لیکن ساتھ یہ نہیں فرمایا گیا کہ اس معیت سے صرف تم اس نماز کی ادائیگی تک رہو گے. جب اللہ کریم کی معیت نصیب ہوگی تو پھر زندگی کے ہر معاملے میں سنبھلنا نصیب رہے گا. اور اللہ جل شانہ کرم اور احسان فرمائیں، ایک حفاظت الہیہ کا سبب بنتا چلا جائے. جس زندگی میں ہم اپنے لمحات پورے کر رہے ہیں، معزز سامعین کرام، اپنی زندگیوں سے مثال لینا اور سمجھنا آسان ہوتا ہے. ہم کسی سفر پر نکلتے ہیں تو ہم دیکھتے ہیں کہ کیا راستہ پرخطر تو نہیں ہے. ہاں بھائی، اگر راستہ پرخطر ہے تو پھر کوئی ایسا راستہ اختیار کیا جائے کہ جو جس میں خطرہ نہ ہو، جو آسانی سے گزر جائے انسان. بھائی اگر راستہ ایک ہی ہے تو اس خطرے سے نپٹنے کا سبب کیا ہو، کچھ اور مسافر جمع ہو تو ان کے ساتھ ہو لیا جائے، وقت کا خیال کر لیا جائے کہ کوئی ایسا وقت جو دن کا ہو، جہاں آبادی کی علامات زیادہ ہوں، جس وقت میں اس وقت میں گزرا جائے، کہہ جائے کہ بندہ کسی رات کے پیر میں گزرے اور خطرے سے دوچار ہو جائے. تو یہ کیا ہے؟ یہ حالات اور واقعات میں ایک شعور کی اور عقل کی بات ہے. اسی طرح جب ہم زندگی کے معاملات میں دیکھتے ہیں تو آپ غور کریں کہ جو نفس ہے انسان کے اندر ہے، قرآن کریم نے یہ بھی فرمایا ہے کہ اپنی خواہشات کی پیروی کرتے ہیں، ماز جو بے جا خیالات ہیں ان کی پیروی کرتے ہیں، شیطان کو دوست جانتے ہیں، اس کے ساتھ چلتے ہیں۔ اللہ جل شانہ نے فرمایا تمہارا سب سے بڑا دشمن ہے شیطان۔ تو جب آپ اپنے نفس کی بات کرتے ہیں تو خطرہ تو پھر ہمیں بڑے قریب سے آ گیا۔ اب ہم کچھ چاہ رہے ہیں، حکم کچھ ہے، اب جب اس چاہنے کو رد کرنا ہے اور اللہ کریم کا حکم ماننا ہے تو اس کے لیے قوت فیصلہ چاہیے۔ اسی طرح ہم باہر نکلتے ہیں، کوئی سوچ دار آتی ہے قلب میں اور ہم سمجھتے ہیں کہ شاید یہ میری پسند ہے، لیکن کیا پتہ وہ شیطان نے خیال ہمارے دل میں ڈالا۔ ہم معاشرے میں جاتے ہیں، بازار میں جاتے ہیں، لین دین کرتے ہیں، ہم مزدوری کرتے ہیں، ٹھیکہ داری کرتے ہیں، تعمیر کے کام میں آتے ہیں، کاروبار کا کوئی صورت لے لیں، ہم دین کے کام میں جاتے ہیں کہ لوگوں کو دین سکھایا جائے۔ تو جب ہم معاشرے میں جاتے ہیں تو جیسے لوگ ہیں ویسے اثرات ہوں گے، جو مزاج ہوگا جو کردار ہوگا وہ دونوں صورتیں اس کو ایسے اس پر اثرات پیدا کریں گے کہ جو اسے ملے گا وہ کیفیت اور حال اس پر بھی اثر انداز ہوگا۔ اب جب ہم معاشرے میں نکلتے ہیں دیکھتے ہیں تو حرام سود جو ہے دیکھیں، بے حیائی جو ہے اس کے حالات دیکھیں، بام جو کلام ہے اسے دیکھیں، جو لحاظ ہے بڑے چھوٹے کا، جو حیا کا اور شفقت کا پہلو اسے دیکھیں، جو گھر ہیں ان کے اتفاق اور بے اتفاقی کی صورت اور یہ احوال سنیں اور دیکھیں، اندھا رونگٹے کھڑے ہو جاتے ہیں کہ اسلامی معاشرہ تو مدد دے، مددگار ہو عمل صالح میں، لیکن ہم تو اتنے کمزور ہو چکے ہیں کہ جب معاشرے میں جاتے ہیں تو خرابی جو ہے اس کا غلبہ ہے، اور جب خرابی کا غلبہ ہے تو اندر نفس زور لگا رہا ہے، شیطان وساوس ڈال رہا ہے اور معاشرہ اپنے اندر جو ہے ایک گرداب کی طرح کھینچ رہا ہے، تو پھر سمجھ آتی ہے کہ جیسے راستے کا تعین کرنا ہے کہ خطرہ تو نہیں ہے، تو ہم جو سبب کرتے ہیں وہ رب کائنات ہے، خالق ہے، اس نے پیدا فرمایا ہے، وہ بہتر جانتا ہے، اس نے فرمایا میرے بندے صبر کر۔ جب تو اپنے آپ کو روک لے گا اور اپنے آپ کو حق کے ساتھ روک لے گا، اپنے آپ کو نہ حق سے تو روک لے گا، اپنے آپ کو حق پر ایسا قائم کرے گا کہ تو حق اختیار کرے گا، تو فرما یہ صورت ایسی ہے جسے انعام میں معیت ہے، اللہ کا ساتھ نصیب ہوتا ہے، اور تو اس صورت حال کو حاصل کرنے کے لیے، اپنا حال بنانے کے لیے نماز سے مدد لو۔ تو مزہ سامعین کرام، نماز کی شرف قبولیت بھی اعلان فرمائی جا رہی ہے، ان اللہ مصابرین، یعنی جیسے نماز نصیب ہوگی وہ نماز شرف قبولیت نصیب ہوگی تو صابر ہوگا، صابر ہوگا تو اسے معیت حاصل ہوگی اللہ رب العالمین کی۔ اب یہ وہ کیفیت اور حال ایک وصف ہے جسے اختیار کیا اور اس کے نتیجہ ہے کہ اللہ جل شانہ کی معیت نصیب۔ اب مجھے بتائیں کہ جسے اللہ کریم کی حفاظت نصیب ہو، معیت نصیب ہو، نفس کیا، شیطانی وساوس کیا، گرد و پیش کے حالات کیا، تو قیام صلات میں حضرت جی رحمۃ اللہ تعالی علیہ فرمایا کرتے تھے کہ بندے مومن کی قیام صلات ایسی ہے کہ وہ جہاں سے گزرے لوگ نمازی ہوتے چلے جائیں، اس کی کیفیت اور حال ایسا ہو کہ وہ جہاں سے گزرے وہاں لوگ سجدہ ریز ہوتے جائیں اللہ کی بارگاہ۔ ہم دیکھتے ہیں اپنے آپ کو کہ ہم نماز پڑھتے ہوئے معاشرے میں نکلتے ہیں تو معاشرے کے حالات ایسے اثر انداز ہوتے ہیں ہم پر، ہماری نمازیں جو ہیں وہ چھوٹنا شروع ہو جاتی ہیں، قضا ہونا شروع ہو جاتی ہیں۔ تو مدر سامعین کرام، اس ساری گفتگو کے بعد یہ کہہ کر بیٹھ رہنا کہ ہاں جی ایسا تو ہے، یہ درست نہیں ہے، اس کے حل کی ضرورت ہے، چونکہ فرصت بڑی تھوڑی سی ہے، یہ اعمال اللہ کریم کی ضرورت نہیں ہے، اس نے مخلوق کو پیدا فرمایا ہے مخلوق جب تابع داری کرتی ہے تو اس کے اعمال اس کی شہادت دیتے ہیں، اور اپنی بندگی کی نشانی ہے ہماری عبادات، ہمارا اقرار کہ یہ ایمان ہے، بندگی کی نشانی ہے، اور یہی راہ ہے جو اللہ جل شانہ کی رضا کی طرف لے جاتا ہے۔ اپنی زندگیوں سے ہم مثال لیں، ہمارے درمیان چھوٹے بچے بھی بیٹھے ہیں، ہم آج جس عمر کے حصے میں ہیں یہی تو نہیں تھی، بھلے کوئی جوان ہے کسی کی پختہ ہے، تو بچپنے سے ہو کر ہر کو آیا ہے، آج جہاں بیٹھے ہیں خیال فرمائیں، یہاں ہم سے پہلے لوگ بیٹھے تھے، ہم اپنے بڑوں کی طرف ایسے دیکھتے تھے، آج وہ نہیں ہیں، آج ہمارے بچے ہمیں دیکھ رہے ہیں، کل وہ یہاں ہوں گے اللہ ان کی زندگی کرے تو ہم یہاں نہیں ہوں گے، تو یہ سمجھ لینا کہ خیر ہے دیکھ لیتے ہیں کر لیتے ہیں ہو جاتا ہے، یہ درست عمل نہیں۔ دنیا کی زندگی میں بھی دیکھنا، معاملات دنیا میں بھی جو سستی اور کالی کا مظاہرہ کرتا ہے وہ دنیا کے معاملات میں بھی نقصان اٹھا رہا ہوتا، اور جو مقصد حیات ہے کہ اللہ کریم کی عبادت اختیار کی جائے، معزز سامعین نے کہا وہاں بیٹھے رہیں کہ ہو جائے گا کر لیں گے دیکھ لیں، کیا میرے اور آپ کے بیٹھ رہنے سے وقت بھی رک گیا ہے؟ نہیں بھائی، وقت تو نہیں رکا، تو چل رہا ہے، اس نے چلنا ہے، اور اس مسافر نے چاہے یا نہ چاہے منزل با منزل اس مسافت کو طے کرنا ہے، اور یہ یقینی بات ہے ایسا ہوتا آیا ہے، ایسا ہو رہا ہے، ایسا ہوگا، اس پوری تخلیق کا یہ نظام ہے اور اللہ نے اسے ایسے ہی پسند فرمایا۔ اب جب ہم اپنی قیام صلاح کی بات کریں گے، آئیں ہم پلٹ کر دیکھیں کہ جو ادائیگی ہے اس میں خشوع خضوع کتنا ہے، جو وضو ہے اس میں کوئی کمی کوتاہی تو نہیں چھوڑتا، جو پورا احترام ہے، پورا لحاظ ہے، اسی طرح جب آپ ادائیگی پر آتے ہیں تو کیا میرے جو حرکات و سکنات حکم کے تابع ہیں، کیا میرا قیام قیام میں آتا ہے، کیا میرا رکوع رکوع میں آتا ہے، کیا سجود سجود میں ہے، تو یہ باتیں جب ہم ان باریکی سے دیکھیں، پھر یہ بھی دیکھیں کہ جو میں اللہ کے حضور عرض کر رہا ہوں اس کا مطلب کیا ہے، میں جو اللہ جل شانہ کے حضور گزارشات پیش کر رہا ہوں، جو اس کی تعریف کر رہا ہوں، جو درود و سلام پڑھ رہا ہوں، مطلب کیا ہے جو میں کہہ رہا ہوں اس کے حضور عرض کر رہا ہوں، ہمیں تو معلوم نہیں۔ تو جب یہ سارے حصے اصول کے تحت آئیں گے، خشوع خضوع کے ساتھ ادا کیے جائیں گے، تو یقینی بات فرمائی جا رہی ہے پھر بندے کی کیفیت و حال صابر کی نصیب ہوگی، اور جب صابر کی کیفیت ہوگی، بندہ صبر کرنے والا ہوگا، تو پھر فرمایا ان اللہ والصابرین، جسے اللہ کریم کی مائیت نصیب ہو اس کے سامنے دنیا اور آخرت میں پریشانی نہیں ہو سکتی، اس کے لیے آسانی کے سبب ہوں گے، اس کے لیے رعایت کے سبب ہوں گے۔ تو اللہ کریم ہماری غلطیاں اور کوتاہیاں معاف فرمائے، ہمیں خالص وہ کیفیت عطا فرمائے کہ ہم پورے شوق سے ذوق سے دین کو سمجھ سکیں، سیکھ سکیں، اختیار کر سکیں، جہاں جہاں کمی بیشی اسے دور کر سکیں، اور ہمیں ایسا کردار نصیب ہو کہ ہم اللہ کی مخلوق تک دین حق پہنچانے کا سبب ہو سکیں۔ وآخر دعوانا الحمدللہ رب العالمین۔